यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई स्वदेश फिर्ता। नेपालको पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई प्रधानमन्त्री प्रचण्डको आग्रह। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त। गत वैशाख महिनाको मुद्रास्फीति दर 4.40% रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। यस वर्षको मनसून प्रणाली नेपाल भित्रियो। र भारतको जम्मू कश्मीरमा तीर्थयात्री चढ़ेको बसमा आतंकवादीहरूले गोली चलाउँदा कम्तीमा 10 जनाको मृत्यु, 33 जना घाइते।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्कनु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उप प्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूले स्वागत गर्नुभयो। प्रधानमन्त्री प्रचण्डको स्वागतमा नेपाली सेनाको टुकड़ीले सम्मान गारद अर्पण गरेको थियो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको छ। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री प्रचण्ड बीच नेपाल भारत बीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। यसै गरी प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त संघीय मन्त्री एस जयशंकरले पनि शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल ताजमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको थियो। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ़ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। आज नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डसँग भारतको फेडरेशन अफ इण्डिया च्याम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री फिक्कीको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ। भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल भारतीय लगानीकर्ताका लागि उपयुक्त देश भएको उल्लेख गर्नुहुँदै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो। उहाँले काठमाण्डुमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानूनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउनुभयो। भारत सरकारसँग 10 वर्षमा 10,000 मेगावाट विद्युत बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले ठूला जलविद्युत आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। त्यस अवसरमा फिक्कीका अध्यक्ष डाक्टर अनिश शाहले नेपालको ऊर्जा, पर्यटन, सौर्य ऊर्जामा आफू र आफ्ना सदस्यहरू लगानीका लागि इच्छुक रहेको बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ। गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी राख्नु भएको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो। मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 31 र विपक्षमा 28 मत परेको छ। प्रस्तावको पक्षमा नेपाली कंग्रेसका 27, राष्ट्रिय प्रजातन्त्र पार्टीका 2, स्वतन्त्र प्रदेशसभा सदस्य 1 र प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको थियो भने विपक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका 22 र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका 6 प्रदेशसभा सदस्यको मत परेको थियो। विश्वासको पक्षमा मतदान गर्नुभएका देवकोटा नेपाल समाजवादी पार्टीको प्रदेशसभा सदस्य हुनुहुन्छ। देवकोटाले विश्वासको मतका पक्षमा मतदान गरेपछि प्रदेशसभामा एमाले र माओवादी केन्द्रका सदस्यले नाराबाजी गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्ता साझेदार दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यलाई समेटेर मन्त्री परिषद विस्तार गर्नुभएको छ। नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। वैशाख 6 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका सोडारीले तेस्रो पटक मन्त्री परिषद विस्तार गर्नुभएको हो। यो सँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद 10 सदस्य भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने विषयको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ। सभामा प्रस्ताव पेश गर्नुहुँदै सांसद सोनाम ग्याल्जेन शेर्पाले सवारी दुर्घटनाले नेपालमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै सड़क सुरक्षा सम्बन्धी समयानुकूल कानून र संयन्त्र आवश्यक रहेको बताउनुभयो। प्रस्तावमाथिको छलफलमा सांसदहरूले नियमित रूपमा सड़क मरमत नहुनु, ट्राफिक व्यवस्थापन प्रभावकारी नहुनु र सवारी साधनले धान्न नसक्ने गरी यात्रु र मालसामान बोक्नाले सवारी दुर्घटना बढ़ेको बताउनुभयो। छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको सुधारका लागि सरकार लागि परेको बताउनुभयो। उपप्रधानमन्त्री महासेठले सड़क सुरक्षालाई व्यवस्थित गर्न राष्ट्रिय यातायात नीति र सड़क सुरक्षा ऐन चाँडै सदनमा पेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। यस्तै बैठकले मीडिया काउन्सिल विधेयक 2080 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पेश गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसद सुरेश कुमार आलेमगरले बजेटको प्रभावकारी कार्यान्वयन नहुँदा विकासले गति लिन नसकेको भन्दै बजेट कार्यान्वयनमा प्रशासनिक क्षेत्र इमानदार बन्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो सभा 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा स्विजरल्याण्डका लागि नेपालको आवासीय राजदूत रामप्रसाद सुवेदीलाई आज सान मारिनोका लागि समेत गैर आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। यसैगरी राष्ट्रपति पौडेलले आज संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्यूयर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारका गुवाका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यस वर्षको मनसून प्रणाली कोशी प्रदेशको पूर्वी भूभागमा आजदेखि भित्रिएको छ। नेपालमा मनसून भित्रिने सरदर मिति जून 13 हो। यस वर्षको मनसून सरदर मिति भन्दा 3 दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको अन्य भूभागमा केही दिनमा क्रमिक रूपमा मनसून सक्रिय हुने अनुमान गरिएको छ। आगामी मनसूनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढ़ी वर्षा हुने सम्भावना 35-55% रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको समृद्धिका लागि साधन स्रोतको अधिकतम प्रयोग गर्नुपर्ने बताउनु भएको छ। जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय एकता प्रथम महाधिवेशनलाई आज धनुषाको जनकपुर धाममा सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले परिवर्तन संस्थागत गर्दै दृढ़ इच्छा शक्तिसहित अगाडि बढ़नुको विकल्प नरहेको बताउनुभयो। नेपाली कंग्रेसका उपसभापति धनराज गुरूङले कुनै पार्टी विभाजन हुनु भनेको मुलुकका लागि दुर्भाग्य भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले मधेसलाई सम्पन्न बनाउन कृषि क्षेत्रमा लगानी र रूपान्तरण आवश्यक रहेको बताउनुभयो। पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल, मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादव, भारत स्पेन सहित विभिन्न देशबाट आउनुभएका प्रतिनिधिहरूले शुभकामना दिनुभएको थियो। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सामाजिक सद्भावलाई जोगाइराख्न राजनीतिक स्थिरता आवश्यक रहेको बताउनु भएको छ। एमाले मकवानपुरको 12 अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज हेटौडामा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका पक्षमा आफ्नो पार्टी अडिग रहने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भोलिदेखि 2 दिनसम्म ललितपुरमा सञ्चालन हुने श्रमाधान रोजगार मेलाको सबै तयारी पूरा भएको जनाएको छ। सिंहदरबारमा आज पत्रकार सम्मेलन गरेर बागमती प्रदेशको ललितपुरमा श्रमाधान रोजगार मेला आयोजना गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। मन्त्रालयका उपसचिव एवं मेलाका संयोजक डम्बर बहादुर सुनारले ललितपुरको पाटन क्याम्पसमा भोलिदेखि हुने मेलामा 6 प्रदेशको सिकाईलाई आत्मसात गरेर मेला प्रभावकारी बनाउन लागि जानकारी दिनुभयो। मेला संयोजक सुनारले रोजगारदाताका 80 स्टल रहने र विविधतालाई समेटिने बताउनुभयो। मेलामा विषयगत प्यानल छलफल र कार्यशालाहरू सञ्चालन हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरूद्ध दायर भएको रिट निवेदनमाथिको सुनवाईपछि मिसिल झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय डाक्टर मनोज कुमार शर्मा र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट निवेदनमाथिको सुनवाईपछि आवश्यक मिसिलहरू झिकाउने आदेश गरेको हो। सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार मुद्दामा जितेन्द्र बाबु राई जीवी राई समेत भएको सहकारी ठगीको मुद्दाको मिसिल रूपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिइएको छ। सो मुद्दालाई अग्राधिकार दिँदै अर्को सुनवाई आगामी असार 4 गतेका लागि तोकिएको उहाँले जानकारी दिनुभयो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
डाक्टर साहब, मेरी छोरीलाई त फेरि रुगा खोकीले सतायो भने किन होला?
आज भोलि वायु प्रदूषण धेरै नै बढेकाले रुगा खोकीको समस्या पनि बढेको छ। अझ यसले त मुटु रोग, फोक्सोको क्यान्सर, स्ट्रोक जस्ता प्राणघातक रोगको जोखिम पनि बढाएको छ।
त्यसो भए अब वायु प्रदूषण कम गर्न सकिन्छ होला त?
किन नसक्नु? हामीले फोहोर जलाएनौ, सवारी साधनको सर्भिसिङ समयमै गर्यौं भने, बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गर्यौं भने यसले स्वास्थ्यमा पार्ने असर पनि कम गर्न सकिन्छ।
USAID स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले वीर टिचिङ प्रसूति गृह लगायतका सरकारी अस्पतालमा 24 घण्टा शल्यक्रिया सेवा सञ्चालन गर्न लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा मन्त्री यादवले सर्वसाधारणलाई शल्यक्रियाका लागि वर्षौं कुर्नुपर्ने बाध्यता हटाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको जानकारी गराउनुभयो। मन्त्री यादवले दुर्गममा सरुवा भएका चिकित्सकहरू हाजिर हुन नगए कार्यवाही गरिने चेतावनी दिनुभयो। बैठकमा सांसदहरूले नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नुपर्ने, औषधि र स्वास्थ्य उपचार उपकरणहरूको गुणस्तर चेक जाँच गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिक स्थिरता नभए सुशासन नहुने बताउनु भएको छ। नेपाली कंग्रेसका पूर्व उपसभापति, पूर्व उप प्रधानमन्त्री, प्रजातान्त्रिक योद्धा शैलजा आचार्यको 15 स्मृति दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले पटक पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको निरन्तर विकासमा समस्या भएको बताउनुभयो। त्यस अवसरमा कंग्रेस नेता डाक्टर शशांक कोइरालाले देश विकासका लागि स्वर्गीय आचार्यको योगदान महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। पार्टीभित्र शैलजा आचार्यको योगदानलाई जुन तरिकाले सम्बोधन गर्नुपर्ने हो त्यो हुन नसकेको उहाँको भनाई थियो। कंग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ़ाउनका लागि शैलजा आचार्यको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत समेत 14 विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। मध्य प्रदेश सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालय मजौरामा अधूरो काम पूरा गर्नका लागि दिइएको रकमबाट कुनै पनि काम नगरी हिनामिना गरेको पाइएकाले उनीहरू विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो। रेडियो नेपालले हिजोदेखि बाजुराबाट एफएम रिले प्रसारण शुरू गरेको छ। बाजुराको बढ़ीमालिका नगरपालिका ओडा नम्बर 7 कालाझग्रा पोर्खेगढ़ीबाट एफएम ब्याण्डको 98 मेगाहर्जमा परीक्षण प्रसारण शुरू गरेको हो। कालाझग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावरसँगै रेडियो नेपालको एफएम रिले स्टेशन स्थापना गरी 500 वाट क्षमताको ट्रान्समिटर जडानका साथ प्रसारण शुरू गरिएको हो। देशको 100% भूभागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरूप उक्त एफएम रिले स्टेशन स्थापना गरी प्रसारण शुरू गरिएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले बताउनुभयो। प्रारम्भिक अध्ययन अनुसार त्यस रिले प्रसारणबाट बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बैतडी तथा छिमेकी जिल्ला मुगु, कालीकोट र हुम्लाका धेरै स्थानमा रेडियो नेपालको प्रसारण स्पष्ट सुन्न सकिनेछ। सरकारले राष्ट्रिय परिचय पत्रलाई राहदानीसँगै नागरिकले लिने विभिन्न सेवासँग जोड्ने तयारी गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले परिचय पत्रलाई सामाजिक सुरक्षा भत्ताका लागि पनि अनिवार्य गर्न लागेको हो। संवाददाता कल्पना दाहालको रिपोर्ट।
यसअघि राहदानीका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचय पत्र अबदेखि सामाजिक सुरक्षामा पनि लागू गर्ने सरकारले तयारी गरेको छ। सामाजिक सुरक्षा भत्ता लिनेहरूमा दोहोरोपन देखिएको, मृत्यु भएका व्यक्तिहरूको नाममा पनि सामाजिक सुरक्षा भत्ता लिएको पाइएको जस्ता कारण देखाउँदै राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा अनिवार्य परिचय पत्र लिनुपर्ने व्यवस्था गर्न लागेको हो। राष्ट्रिय परिचय पत्र विभागका निर्देशक मुकेश कुमार केसरीले ज्येष्ठ नागरिकको परिचय पत्र बनाउन वडा स्तरबाट नै विवरण संकलन र नवीकरण शुरू गरिएको जानकारी दिनुभयो।
हामीले पहिलो काम चाहिँ सामाजिक सुरक्षा भत्तासँग हामी जोड्दैछौँ। है आउने गतिदेखि केही जिल्लामा चाहिँ हामीले पाइलटको रूपमा व्यक्तिले सामाजिक सुरक्षाको नवीकरण गर्दाखेरि राष्ट्रिय परिचय पत्र प्रणालीबाट गर्ने भनेर हामीले त्यसरी शुरू गर्न लागेको छौँ। हामीले शिक्षकहरूलाई के भनेको छौँ भन्दाखेरि वृद्ध नागरिकहरूलाई सदरमुकामसँग अथवा पालिकासँग बोलाउने काम नगरौँ, वडा वडामा गएर हाम्रो टोली पठाएर उहाँहरूको विवरण संकलन गर भनेर हामीले शुरू गरिसकेका छौँ। हाम्रो 20 गते नै निर्णय गरेर हामीले 100 जना भन्दा बढी मान्छे हामीले पठाइसकेका छौँ।
राष्ट्रिय परिचय पत्रको उपयोगिता बढाउन विभिन्न सेवासँग जोड्ने र आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचय पत्र बोकेपछि नागरिकता लगायतका अन्य कागजात बोक्नु पर्दैन। विभिन्न सेवाहरू जस्तै सामाजिक सुरक्षा भत्ता पाउन, कार्ड नवीकरण गर्न, बैंक खाता खोल्न, सिम कार्ड लिन, लाइसेन्स लिन, स्वास्थ्य बीमा गर्न, आन्तरिक राजस्व भुक्तानी लगायत सेवाहरू लिन राष्ट्रिय परिचय पत्रको प्रयोग गर्न सकिनेछ। राष्ट्रिय परिचय पत्र बोकिसकेपछि अन्य परिचय पत्र बोक्नु नपर्ने निर्देशक केसरीले जानकारी दिनुभयो।
अरू कुनै पनि कार्ड नदिने हामी नागरिकलाई चाहिँ के छ भन्दाखेरि एउटा सर्भिस कार्ड चाहिँ दिने, जसरी प्यान कार्ड पनि बोक्नु भएको छ, ड्राइभिङ लाइसेन्स पनि बोक्नु भएको छ, स्वास्थ्य बिमाको कार्ड बोकिराख्नु भएको छ, सामाजिक सुरक्षाको कार्ड, पेन्सनको कार्ड बोकिराख्नु भएको छ। एउटा व्यक्तिसँग नागरिकता हुन्छ, त्यो बाहेक एउटा सर्भिस कार्ड हुन्छ, त्यो बाहेक अरू कुनै पनि कार्ड चाहिँ व्यक्तिले चाहिँ पाउनु हुँदैन। नागरिकता त बोक्नै परेन, एकचोटि वान टाइम आइडेन्टिटीको लागि मात्रै हो। त्यो बाहेकको राज्यबाट प्रवाह हुने
राष्ट्रिय परिचय पत्रका लागि हालसम्म 1,49,00,000 व्यक्तिको विवरण संकलन गरिएको, 37,54,000 कार्ड छपाई गरिसकिएको र 6,30,000 नागरिकले परिचय पत्र कार्ड प्राप्त गरिसकेका छन्। सेवा प्रवाह छिटो, छरितो र आधिकारिक बनाउन सरकारले राष्ट्रिय परिचय पत्रको प्रयोगलाई बढ़ाउन लागे पनि विवरण बिग्रदा सच्याउन झन्झट हुने, ज्येष्ठ नागरिकलाई परिचय पत्र बनाउँदा हुने शास्ति जस्ता समस्यालाई ध्यान दिई सेवा बढाउन जरूरी छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको जम्मू कश्मीरमा तीर्थयात्रीहरू बोकेको बसमा आतंककारीहरूले गोली चलाउँदा कम्तीमा 10 जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य 33 जना घाइते भएका भारतीय प्रहरीले जनाएको छ। रियासी जिल्लामा गुडिरहेको बसमा 81 गोली चलेपछि चालकले नियन्त्रण गुमाउँदा बस अनियन्त्रित भई खाडलमा खसेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले स्थितिबारे जानकारी लिँदै घाइतेहरूलाई उचित स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको अधिकारीहरूले बताएका छन्। कश्मीरको हिमाली क्षेत्रमा भारत र पाकिस्तान बीच 6 दशकभन्दा बढ़ी समयदेखि मनमुटाव रहँदै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्री किसान कोषको 17 किस्ता जारी गर्दै नयाँ कार्यकालको शुरूआत गर्नुभएको छ। यस योजनाले 9.3 करोड़ किसानलाई लाभान्वित गर्ने र लगभग 20,000 करोड़ भारतीय रूपियाँ किसानलाई वितरण गर्नेछ। लगातार तेस्रो कार्यकालका लागि राष्ट्रपति भवनमा भव्य समारोह बीच तेस्रो शपथ लिनुभएपछि प्रधानमन्त्री मोदीले सरकार किसान कल्याणप्रति पूर्ण प्रतिबद्ध रहेकोमा जोड़ दिनुभयो। प्रधानमन्त्रीका अघिल्ला 2 कार्यकालमा आयुष्मान भारत, प्रधानमन्त्री जनधन योजना, सबैका लागि आवास, प्रधानमन्त्री श्रम योगी मनधन योजना, उज्ज्वला योजना, प्रधानमन्त्री किसान सम्मान निधि, उडान र मेक इन इण्डिया जस्ता धेरै प्रमुख पहलहरू भएका छन्। समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूबाट प्रधानमन्त्री, 30 पूर्णमन्त्री र 41 राज्यमन्त्री सहित कुल 71 जनाले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डे क्रूले राजीनामा दिनुभएको छ। उहाँले गए राति ब्रसेल्समा यस्तो घोषणा गर्दा आँसु रोक्न गाह्रो भएको भन्दै उपलब्ध नतिजा आफूले आशा गरेको नतिजा नभएको बताउनुभयो। डे क्रूको ओपन बीएलडी पार्टीले युरोपेली संसदमा 5.8% मत प्राप्त गरेको र यो राम्रो प्रदर्शन नभएको आरटीभीएफको मतदातालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। आरटीभीएफको सर्वेक्षणले अति दक्षिणपन्थी भ्लामस बेलाङ पार्टीले 14.8% र फ्लेमिस नेशनलिस्ट एनभीए पार्टीले 14.2% मत हासिल गरी बराबरीको अवस्थामा रहेको देखाएको छ। आज राजीनामाको घोषणा गर्दै डी क्रूले बेल्जियमलाई आफ्नो कार्य लिन सक्ने पूर्ण शक्तिको नयाँ सरकार आवश्यक रहेकोमा जोड़ दिँदै आफ्नो उत्तराधिकारीलाई शक्तिको उचित हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो। युरोपेली संघका 27 सदस्य राष्ट्रहरूमा हाललाई मतदान बन्द भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मको 10 महिनाको अवधिमा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2080-81 को 10 महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले मुलुकमा हाल विनिमय संचित एक वर्ष भन्दा बढ़ी समयका लागि वस्तु तथा सेवाको आयात धान नपुग्ने रहेको उल्लेख छ। विक्रमसम्म 2080 असार मसान्तमा 15,39,36 करोड़ बराबर रहेको कुल विदेशी विनिमय संचित 26.2% वृद्धि भई गत वैशाख मसान्तमा 19,42,40 करोड़ पुगेको छ। अमेरिकी डलरमा यस्तो संचित 2080 असार मसान्तमा 11,71 करोड़ रहेकोमा 2081 वैशाख मसान्तमा 24.2% वृद्धि भई 14,54 करोड़ पुगेको छ। कुल विदेशी विनिमय संचित मध्ये नेपाल राष्ट्र ब्याङ्कमा रहेको संचित 2080 असार मसान्तमा 13,45,78 करोड़ रहेकोमा 2081 वैशाख मसान्तसम्म 28% वृद्धि भई 17,22,02 करोड़ पुगेको छ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 8.90 अंकले बढेको छ। साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक 4.59 अंकले घटेको थियो। सोमबार नेप्से परिसूचक 0.42% बढेर 2082.09 बिन्दुमा कायम भएको छ। यस दिन 314 कम्पनीहरूका 1,16,34,000 किता शेयरहरू 5,49,06,09,000 मूल्यमा किनबेच भएका छन्। यस दिन बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, म्यूचुअल फण्ड, व्यापार र अन्य समूह घटेको छ भने अरू सबै समूहका उपसूचकहरू बढ़ेका छन्। कारोबार रकम र कारोबार भएको शेयर संख्याको आधारमा यस दिन एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ। चालू आर्थिक वर्षको 10 महिनासम्ममा करिब 12 खर्ब विप्रेषण नेपाल भित्रिएको छ। राष्ट्र ब्याङ्कले सोमबार जारी गरेको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह 19.2% वृद्धि भई 11,98,60 करोड़ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 23.4% बढ़ेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह 17.1% वृद्धि भई 9,02 करोड़ पुगेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 3,74,887 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,37,893 रहेको छ। चालू आर्थिक वर्षको 10 महिनामा गैर खाद्य वस्तु भन्दा खाद्य वस्तुमा मूल्य वृद्धि बढ़ी भएको देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.27 र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 2.96% रहेको छ। गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 4.40% छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति 7.41% थियो।
अब खेल समाचार अजय बमबाट।
युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा 10 औं राष्ट्रिय खेलकुदको लागि तयारी भइरहेको भौतिक संरचनाको निरीक्षण गर्नुभएको छ। उद्घाटन र समापन हुने प्रमुख रंगशाला, पौडी पोखरी, नवनिर्मित कवर्ड हल, ब्याडमिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै मन्त्री श्रेष्ठले प्रगति विवरणको बारेमा जानकारी लिनुभएको हो। कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सञ्जालले पूर्वाधारको अवस्थाको बारेमा विस्तृत रूपमा जानकारी गराउनु भएको थियो। रंगशालाको 80% काम सम्पन्न भइसकेको र असारभित्र 47 बाहेक सबै काम सम्पन्न हुने सदस्य सचिव सञ्जालले जानकारी दिनुभयो। निरीक्षण पश्चात युवा तथा खेलकुद मन्त्री श्रेष्ठले तोकेकी समयमा 10 औं राष्ट्रिय खेलकुदको आयोजना हुने बताउनुभयो। सबै जुटेर यो अवसरलाई पर्वको रूपमा मनाउन सबैलाई आग्रह पनि गर्नुभयो। मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषदको सक्रियता प्रति धन्यवाद दिनुभयो। राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने T20 विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका छन्। T20 विश्वकपमा नेपालले वेस्ट इन्डिजमा 2 खेल खेल्नेछ। नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोली समावेश गरिने जानकारी दिएको छ। सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल खेल्नेछन्। नेपाल स्थित अमेरिकी दूतावासले सन्दीपलाई दुवै पटक भिसा दिन अस्वीकार गरेपछि सन्दीपले विश्वकप नखेल्ने सम्भावना बढेको थियो। सोमबार डीमा रहेको नेपालले डालासमा नेदरल्याण्डसँगको खेल 6 विकेटले गुमाएको थियो। दोस्रो खेल मंगलबार श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ। त्यसपछि नेपाली टोली वेस्ट इण्डिज प्रस्थान गर्नेछ। वेस्ट इण्डिज र अमेरिकामा जारी टी20 विश्वकपको 19 खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। अमेरिकाको न्यूयोर्कमा भएको खेलमा भारत 6 रनले विजयी भएको हो। भारतले दिएको 120 रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 113 रन मात्र बनाउन सक्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले 19 ओभरमा अल आउट हुँदै 119 रन बनाएको थियो। लगातार दोस्रो हारका साथ पाकिस्तानको सुपर 8मा पुग्ने सम्भावना कठिन बनेको छ। पाकिस्तान पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो। दुई खेलमा लगातार जित हात पारेको भारत 4 अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही मौसम सफा रहनेछ। कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.5, न्यूनतम 21.9 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाडौँको अधिकतम तापक्रम 34.4, न्यूनतम 20.8 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 33.4, न्यूनतम 21.5 डिग्री सेल्सियस वर्षा 8.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 40.9, न्यूनतम 23.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 40.7, न्यूनतम 21.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई स्वदेश फिर्ता। नेपालको पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई प्रधानमन्त्री प्रचण्डको आग्रह। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त। गत वैशाख महिनाको मुद्रास्फीति दर 4.40% रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। यस वर्षको मनसून प्रणाली नेपाल भित्रियो। र भारतको जम्मू कश्मीरमा तीर्थयात्री चढ़ेको बसमा आतंकवादीहरूले गोली चलाउँदा कम्तीमा 10 जनाको मृत्यु, 33 घाइते। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।